संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कवि थापासँगै माधव दुलालको नमस्कार।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
मतदान केन्द्रमा मोबाइल लैजान रोक, मादक पदार्थ सेवन गर्नेलाई निषेध, मौन अवधिमै उम्मेद्वारको चलखेल, स्थानीय तहमा दशैं जस्तै रौनक।
शैक्षिक संस्थाको हिउँदे र बर्खे विदा कटौती, आइतबार विदा हुने नियम बैंकरमा पनि लागू हुने।
विदेशी मुद्राको सञ्चित खुम्चिँदै सोधनान्तर घाटा इतिहासकै उच्च, 1 खर्बको निर्यात हुँदा 14 खर्बको आयात।
फिलिपिन्सको सत्ता विवादित राजनीतिक परिवारको हातमा, नयाँ राष्ट्रपतिमा मार्कोस जुनियर निर्वाचित।
र महिला टोलीले युगाण्डासँग T20 सिरिज खेल्ने आरोप पुष्टि गर्न एन्फा अध्यक्ष शेर्पालाई गणेश थापाको चुनौती।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। स्थानीय तह चुनावमा मतदाताले मतदान केन्द्रमा मोबाइल बोक्न नपाउने भएका छन्। मादक पदार्थ सेवन गरेका व्यक्तिलाई मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश निषेध गरिने भएको छ। मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ लान नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। आयोगले मतदान केन्द्रमा निषेधित गतिविधि भए कारवाही गर्ने चेतावनी दिएको छ।
निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षा सञ्चालन गरेको छ। भोलि पनि परिचय पत्र वितरण हुनेछ। मतदान स्थलमा खटिएका निर्वाचन अधिकृत एवं कर्मचारीहरूले मतदान गर्ने तरिका पनि सिकाइरहेका छन्। मतबदर नहोस् भनेर आयोगले मतदाता शिक्षा कार्यक्रम चलाएको छ। 1,77,33,723 मतदाताले स्थानीय तहमा चुनावमा मतदान गर्नेछन्। मतदाता शिक्षाको कमीले गर्दा यो चुनावमा मत बदर हुने सम्भावना धेरै रहेको भूमिनन्द चुडालले बताउनुभयो।
चुनावमा चाहिँ यो मतमा चाहिँ अलिकति मत चाहिँ धेरै क्यान्सल हुने जस्तो अवस्था छ। चुनाव चिन्हले गर्दा मान्छेहरू झुक्किने अवस्था छ। यसमा प्रशिक्षणको धेरै कमजोरी छ अहिले। जस्तै एउटा मतदान अगाडि प्रशिक्षण दिन्थ्यो, त्यो प्रशिक्षण चाहिँ छैन जनताहरू मतदातालाई। त्यस कारण मतदाताहरूको मत चाहिँ बदर हुने धेरै सम्भावना देखिन्छ।
आजदेखि उम्मेद्वारहरूको मौन अवधि सुरु भएको छ भने निर्वाचन आयोग जागा भएको छ। जागा भएको आयोगको आँखा छलेर उम्मेद्वारहरू भोट मागिरहेका छन्। उम्मेद्वारहरूमध्ये कोही परिचय पत्र घरमै पुर्याउने बहानामा भोट माग्दै हिँडेका छन्। यसरी भोट माग्न पाइँदैन यो प्रवृत्ति नरोकिनेको कारण पूर्व निर्वाचन आयुक्त इला शर्माले पनि थाहा पाउन सक्नु भएको छैन।
खै यो हाम्रो समाजको प्रवृत्ति स्वभाव चाहिँ नि अब समाजशास्त्रीले अनुसन्धान गर्ने विषय होला। किन हामीमा यो लोकतान्त्रिक मूल्य मान्यता, यो संस्कार किन छिटो जागृत हुन सकेको छैन?
आयोगले निर्वाचन आचार संहिता विपरीत प्रचार प्रसार वा भोजभतेर गरे सिधै पक्राउ गर्न सुरक्षाकर्मीहरूलाई भनिसकेको छ।
तर मौन अवधिमै मतदातालाई प्रलोभनमा पार्ने, धाक धम्की दिने काम भइरहेको पाइएको छ। सिरामा मतदातालाई पैसा बाँड्न हिँडेका माओवादीका कार्यकर्ता प्रेम कुमार लाहेलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्। उहाँको साथबाट 9,000 रुपियाँ नगद फेला परेको प्रहरीले जनाएको छ। झापा भद्रपुरका मतदाता लोभ्याउन जिन्सी सामग्री बाँड्न लागेको भन्दै एउटा ट्र्याक्टर सामान एक ट्रैक्टर सामान गाउँलेले नै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। भद्रपुर नगरपालिका साथ स्थित बुधकरण चिया बगानमा मजदुरी गरी बस्ने सन्थाल समुदायका मतदातालाई बाँड्न सामग्री पुर्याएको भन्दै स्थानीयले सामग्री बाँड्नु अघि नै ट्र्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। कपिलवस्तु नगरपालिका तीन सानो बर्दहाबाट पनि मतदातालाई बाँड्दै गरेको अवस्थामा प्रहरीले 12 कार्टुन रक्सी बरामद गरेको छ।
स्थानीय तह चुनावमा मतदान गर्न एक दिन मात्रै बाँकी रहँदा चुनावको रौनकले गाउँटोल बस्तीमा दशैं आए जस्तो उल्लास देखिएको छ। चुनावमा भोट हाल्न लर्को रागेर हिँडेपछि काठमाडौँ उपत्यका भने सुनसान जस्तो देखिएको छ। मतदाता नामावली भएको तहमा जान उपत्यका छाड्नेहरूका कारण काठमाडौँका सडकमा गाडी नै चल्न पातलो भएको छ।
यसलाई सामान्य रूपमा हामीले अहिले काठमाडौँको बाटोलाई हेर्दा पनि हो, बाटोमा गाडीहरू पहिलाको भन्दा त अहिले त 90% नै चलेको छैन भनौँ न, होइन त्यो गाडी सवारी साधनहरू एकदम कम चल्नु भनेको सबै गाउँ जानु हो भन्ने मेरो अनुभूति छ। सबै जनता उत्साहित हुनुभएको छ, सबै जानु भएको छ।
वैशाख 30 गते शुक्रबारदेखि जेठ 2 गतेसम्म लगातार बिदा भएकोले मतदाता नामावली नभएकाहरू भने घुमघाममा निस्किएका छन्। गाउँटोल बस्तीमा चुनावी गफ चलिरहेका छन्। उम्मेद्वारका राम्रा नराम्रा पक्षबारे मतदाता आपसी सल्लाहमै व्यस्त भइरहेका छन्। सहरबाट गाउँ पसेकाहरूको चुरीफुरीले स्थानीय तहमा हल्लीचल्ली मचिरहेको छ। 5 वर्षका लागि योग्य उम्मेद्वार छनौट गर्न मतदाता चनाखो भएका छन्।
जनताले यस्तो महान अभियानमा होइन आफ्ना आफूले जानेका छान्न चाहेका होइन योग्य उम्मेदवारलाई छानेर प्रतिनिधिहरू चाहिँ हामीले पठाउनु पर्दछ।
मतदाताले मतदान गर्न जाँदा मतदाता परिचय पत्र वा आयोगले तोकेको परिचय खोल्ने अन्य परिचय पत्र लिएर जानुपर्नेछ। मतदाताले हरेक पदका लागि आफूले रोजेको 7 जना उम्मेद्वारको चिन्ह रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ। पर्सि शुक्रबार हुने मतदानमा राहदानी वा लाल पूर्जाको आधारमा पनि भोट खसाल्न पाइने भएको छ। आज सार्वजनिक सूचना निकालेर निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका मतदाताले राष्ट्रिय परिचय पत्र, नागरिकता, राहदानी वा जग्गाधनी प्रमाणपत्रको सकल प्रतिको आधारमा पनि मतदान गर्न पाउने जानकारी दिएको हो। राहदानी वा लाल पूर्जाको सकल प्रमाणका आधारमा अन्तिम मतदाता नामावलीमा रुजु गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सबै निर्वाचन अधिकृतको कार्यालय निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर 17 भने मतदानको समय 4 दिनपछि धकेलिएको छ। उम्मेद्वारको मृत्यु भएका कारण निर्वाचन तालिका संशोधन गरी जेठ 3 गते मतदानको समय निर्धारण गरिएको छ। महाराजगञ्ज नगरपालिकाका नेपाली कङ्ग्रेसबाट उपमेयरमा उम्मेद्वारी दर्ता गरेकी शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको थियो। त्यहाँ कङ्ग्रेसले मृतककी बुहारी रीता कुमारी कुर्मीलाई उम्मेद्वार बनाएको छ। तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर 17 नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्वार बनेका लबरू चौधरीको निधन भएपछि उहाँकै छोरा प्रदीपलाई एमाले उम्मेद्वार बनाएको छ। दुवै ठाउँमा भोलि साँझ 5 बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। दुवै ठाउँमा वैशाख 31 गते मध्यरातीदेखि मौन अवधि सुरु हुनेछ।
नेपाल प्रहरीले चुनावका लागि 1,65,000 सुरक्षाकर्मी खटिएको जानकारी दिएको छ। चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेद्वार र मतदाताको सुरक्षाका लागि म्यादी समेत गरेर 1,65,000 प्रहरी सबै मतदान स्थलमा पुगिसकेका छन्। प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जित्ने र हार्ने पक्षका उम्मेद्वारको सुरक्षाका लागि समेत योजना तयार गरिसकेको जानकारी दिनुभयो।
समग्रमा निर्वाचनको सिलसिलामा देखिन सक्ने जोखिम, भौगोलिक विकटता, खुल्ला नाका, साना हतियारका प्रयोग हुन सक्ने र लुकी छिपी मात्रामा निर्वाचनलाई अशान्ति मचाउन सक्ने तत्त्वहरूलाई समेत नेपाल प्रहरीले आफ्नो निगरानीमा राखेको अवस्था छ।
नेपाल प्रहरीले चुनावी सुरक्षा चुस्त दुरुस्त भएको दावी गरिरहँदा दलका कार्यकर्ताहरू हतियार बोक्नेदेखि हातपातमै उत्रिने गतिविधि भने उस्तै छ। सत्ता गठबन्धनमा आबद्ध दलका कार्यकर्ता र प्रमुख विपक्षी एमालेका कार्यकर्ताहरू घरदैलो अभियानमा एकअर्काप्रति जाइ लाग्ने गरेका छन्। सुर्खेतको सिम्ता गाउँपालिकामा कङ्ग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा 2 जना गम्भीर घाइते भएका छन्। उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ। धादिङमा एमाले र कङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा 4 जना गम्भीर घाइते भएका छन्। झडप भएको त्रिपुरा सुन्दरी र सिद्धलेक गाउँपालिकामा थप सुरक्षाकर्मी खटाइएको प्रहरीले जनाएको छ। दोलखाको कालिन्चोक गाउँपालिका 4 नर्मीमा कंग्रेस र एमालेकै उम्मेद्वार बीच झडप हुँदा कंग्रेसका वडा सदस्यमाथि खुकुरी प्रहार भएको छ। चुनावमा मतदान गर्न एक दिन मात्रै बाँकी रहँदा दलका नेता कार्यकर्ताको यस्ता गतिविधिले सुरक्षा अवस्था सामान्य छ भन्ने प्रहरीको दावीलाई गिज्याइरहेको छ। चुनावी सुरक्षालाई खुलेआम चुनौती दिँदै गोर्खामा खुकुरी बोकेर हिँड्ने कंग्रेस कार्यकर्ता मनोज गुरुङ पक्राउ परेका छन्। गण्डकी गाउँपालिकाले चुनावी छलफलका लागि बोलाएको सर्वदलीय बैठकमा जाँदा झोलामा खुकुरी लिएर गएपछि उनलाई नियन्त्रणमा लिएको गोर्खाका एसपी केदार खनालले बताउनुभयो। निर्वाचनका समयमा कुनै पनि प्रकारका हतियार प्रदर्शन तथा बोक्न नपाइने व्यवस्था छ।
रुकुम पूर्वमा महिलाको हत्या आरोपमा जनप्रतिनिधि सहित तीनजना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्। पृथा उत्तर गङ्गा गाउँपालिका 11 एक महिलाको हत्या आरोपमा जनप्रतिनिधि सहित तीनजना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा पुथा उत्तर गङ्गा 11 वडाध्यक्ष एवं माओवादी केन्द्रका जय कुमार बुढा, माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेद्वार कुमार सुनार र माओवादी केन्द्रका कार्यकर्ता अर्जुन बुढा पक्राउ परेका हुन्। महिला हत्या आरोपमा किटानी जाएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाङ्गीले बताउनुभयो।
उपल्लो डोल्पाको से फोक्सुन्डो गाउँपालिका से स्थित गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको छ। ठुलीभेरी नगरपालिका सातका सुनिल बिकको लेक लागेर मृत्यु भएको डोल्पाका डिएसपी निरञ्जन थापाले बताउनुभयो।
विराटनगर महानगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेद्वार दिएकी शिल्पा कार्की विरुद्धको रिट निवेदन हेर्न नमिल्नेमा राखिएको छ। सत्ता गठबन्धनका तर्फबाट विराटनगर उपमेयरमा जसपाबाट उम्मेद्वार दिएका अमरेन्द्र यादवले कार्कीको उम्मेद्वारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। अन्तरिम आदेशबारे छलफल गर्न आज सर्वोच्चमा दुवै पक्षलाई बोलाइएको थियो। न्यायाधीशद्वय प्रकाश मानसिंह राउत र नकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा राखिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। नेपाल परिवेशमा डन्डेलधुराबाट चुनावी रणनीति बनाउँदै प्रधानमन्त्री देवबहादुर धनगढीमा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
राधा, ए राधा।
हजुर।
लौ न, के भयो के? तिमी किन यस्तो अवस्थामा?
म बर्बाद भए, म लुटिए, मेरो आफ्नाले नै मलाई बलात्कार गरे, म के गरौँ? कहाँ जाउँ कैलाश? मेरो गोपनीयता सहित न्याय पाउने कुनै ठाउँ छैन।
छ नि, सरकारले प्रत्येक जिल्लामा रहेका अस्पतालमा हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सञ्चालनमा ल्याएको छ नि।
के हो यो एकद्वार संकट व्यवस्थापन केन्द्र भनेको फेरि?
सुन, अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र भनेको तिमी जस्तै हिंसामा परेका पीडितका लागि आवश्यक सबै खाले सेवा एकै ठाउँमा दिन अस्पतालमा सञ्चालनमा ल्याइएको केन्द्र हो नि।
ए हो, सबै खाले सेवा भित्र चाहिँ के पर्छ नि कैलाश?
सबै खाले सेवा भन्नाले स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, शारीरिक जाँच, संरक्षण, कानुनी सहायता, जीविकोपार्जन, पुनर्स्थापना, मर्यादित सामाजिक पुनर्मिलन र पीडकलाई कानुनी दायरामा ल्याउने सम्मको कार्य गरिन्छ। गोपनीयता सहित आवश्यक सेवाका लागि अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा तुरुन्तै सम्पर्क राख राधा।
अवश्य कैलाश, म तुरुन्तै नजिकैको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा गइहाले।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम।
गुणस्तरीय प्लम्बिङको परपर्द नाम
मार्बलका CPVC प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरा र कैलालीको चुनावी रणनीति बनाउन व्यस्त हुनुभएको छ। आज दिउँसो 2:30 बजेसम्म गृह जिल्ला डडेलधुराको रातो गुनास रिसोर्टमा जिल्लाका नेताहरूसँग छलफल गर्नुभएका प्रधानमन्त्री देउवा दिउँसो 4 बजेतिर धनगढी पुग्नु भएको हो। उहाँ आज धनगढी स्थित आफ्नै निवासमा बस्नुहुने कैलाली कंग्रेसका सचिव केशव मिश्रले जानकारी दिनुभएको छ। प्रधानमन्त्री देउवाले धनगढीमा कंग्रेस नेताहरूसँग चुनावी रणनीतिबारे छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर काठमाडौँ फर्कने कार्यक्रम छ। प्रधानमन्त्री देउवा बसेको डडेलधुराको रातो गुनास रिसोर्टको बिल भने नेपाली कंग्रेस जिल्ला कार्य समिति डडेलधुराले तिर्ने रातो गुराँस रिसोर्टका संचालक प्रमोद जोशीले बताउनुभयो। प्रधानमन्त्री देउबा बसेको खर्च ठ्याक्कै हिसाब हुन बाँकी भए पनि अनुमानित 3 लाख रुपियाँ हुने जोशीले बताउनुभयो। 25 वटा कोठा भएको रिसोर्टका एक दिनको खाना बाहेकको शुल्क 60,000 रुपियाँ लाग्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री देउबासँगै यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बस्नु भएको संचालक जोशीले बताउनुभयो।
शैक्षिक संस्थाको हिउँदे र बर्खे बिदा कटौती भएको छ। सरकारले सातामा 2 दिन सार्वजनिक बिदा दिने निर्णयअनुसार कोर्स पुरा गराउन बिदा कटौती गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिक संस्थामा पनि साताको 2 दिन बिदा हुँदा अधिकतम 30 दिन बिदा कटौती गर्ने मन्त्रीस्तरीय निर्णय भएको बताउनुभयो। शैक्षिक क्यालेन्डर अनुसार वर्षभरि 180 दिन पठन पाठन सञ्चालन गर्नुपर्नेछ। पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चित बढाउन भन्दै गरिएको शनिबार र आइतबार 2 दिन सार्वजनिक बिदा दिने निर्णय जेठ 1 गतेदेखि लागू हुँदैछ। यस्तै ब्याङ्कहरू पनि जेठ 1 गतेदेखि आइतबार बन्द हुने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले आज सूचना निकालेर ब्याङ्कहरू शनिबार र आइतबार 2 दिन बन्द हुने जानकारी दिएको हो।
निर्वाचनलाई मध्यनजर गरेर आजदेखि 6 दिन विद्यालय बन्द गरिएको छ। मतदान केन्द्र कायम भएका विद्यालय आजदेखि 30 गतेसम्म विद्यालय बन्द हुने भएका हुन् भने 31 गते शनिबार परेको छ। जेठ 1 गते सरकारले साताको 2 दिन सार्वजनिक बिदा दिने निर्णय लागू हुनेछ। 2 गते बुद्ध जयन्ती परेको छ। अधिकांश निजी विद्यालयहरू पनि आजबाट बन्द भएका छन्।
नेपालमा विदेशी मुद्राको सञ्चित घट्दै गएको छ। नेपाल राष्ट्र ब्याङ्कले आज जारी गरेको पछिल्लो 9 महिनाको वित्तीय स्थितिको तथ्याङ्क अनुसार विदेशी मुद्राको सञ्चित 2 अर्ब 8 करोड रुपियाँले घटेको छ। ब्याङ्कका अनुसार चालु आर्थिक वर्षको 9 महिनामा विदेशी मुद्राको सञ्चित 11 खर्ब 67 अर्ब 92 करोड रुपियाँ देखिएको छ। अघिल्लो महिना फागुनसम्म 11 खर्ब 70 अर्ब रुपियाँको विदेशी मुद्रा सञ्चित थियो। नेपाल भित्रिने भन्दा बाहिरिने रकमको मात्रा उच्च हुँदा शोधनान्तर घाटा इतिहासकै उच्च बिन्दुमा पुगेको छ। राष्ट्र ब्याङ्कका अनुसार चालु आर्थिक वर्षको 9 महिनासम्म शोधनान्तर स्थिति 2 खर्ब 68 अर्ब 26 करोड रुपियाँले घाटामा छ। यो नेपाली अर्थतन्त्रको इतिहासमा ठूलो घाटा हो। चैतमा रेमिट्यान्स आउने क्रममा भने केही सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातार जसो रेमिट्यान्स आउने क्रममा गिरावट भएको थियो।
नेपालमा आयात 32% बढेको छ। साउनदेखि वैशाखसम्म आयात 32% बढेर 14 खर्ब 66 अर्ब पुगेको छ। आर्थिक वर्ष 2078-79 नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चित 7 महिना 4 दिनको वस्तु आयात र 6 महिना 6 दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ। 1 खर्ब 60 अर्ब 57 करोड रुपियाँको वस्तु नेपालबाट निर्यात भएको राष्ट्र बैंकको तथ्याङ्क छ। नेपालबाट पाम तेल, सोयाबिन तेल, धागो, उनी, गलैचा, पिना लगायतका वस्तुको निर्यात बढ्दा अलैची, चिया, तार, दन्तमञ्जन लगायतको घटेको छ। सरकारले व्यापार घाटा बढेको भन्दै विभिन्न वस्तुहरूको आयातमा कडाई गरे पनि त्यसको खासै प्रभाव देखिएको छैन। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ। रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस, सुगर लगायतका वस्तुको आयात भने घटेको राष्ट्र बैंकले जनाएको छ।
सरकारले आगामी आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रम जेठ 7 गते संसदमा प्रस्तुत गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष 79-80 नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो। त्यसको भोलिपल्ट 8-11 गतेसम्म नीति तथा कार्यक्रमको संशोधन र छलफल हुनेछ। जेठ 12 वा 13 गते संसदमा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री शर्मालाई पेश गर्ने र संवैधानिक प्रावधान अनुसार जेठ 15 गते बजेट भाषण गर्ने तयारी रहेको उहाँले बताउनुभयो। जेठ 15 गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर रूपमा चल्ने प्रवक्ता पाण्डेले जानकारी दिनुभयो। बजेट अधिवेशनका लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पुरा गरेको उहाँले जानकारी दिनुभयो।
भौतिक रूपमा गर्नुपर्ने तयारीहरू प्राविधिक साथीहरूको सहयोगमा उपकरणको टेस्ट गर्ने, त्यसपछि हलभित्रको चाहिँ मर्मत गर्ने कामहरू, सरसफाइ गर्ने कामहरू सम्पन्न भइसकेका छ। सुरक्षा प्रबन्धहरू व्यवस्थित छन्। सुरक्षा मापदण्डहरू पहिलाकै यथास्थितिमा हामीले चाहिँ त्यही मापदण्ड अप्नाउने हाम्रो योजना छ।
नेपाल परिवेशमा मच्छिन्द्रनाथको रथबाट भोलि नरिवल खसालिने जात्रा लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड बैंकिङ सुविधा पुर्याएर लगानीका क्षेत्र बढाएर अघि बढ्छ मेगा बैंक सबैको विश्वास जितेर जनताको बचत लिएर आकर्षक ब्याज दिएर सेवा दिन्छ मेगा बैंक सबैको मनमा भिजेर मेगा बैंक नेपाल लिमिटेड।
अब सबैको मुहारमा खुशी छाउने भयो
किनकि
सस्तो भा राम्रो इन्टरनेटको सुविधा लिएर
हजुर 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिश होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस् अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिश होम डिलर दाई अथवा 98015 44000 सम्पर्क गर्नुहोस्। डिश होम फाइबर नेट जोड्दै सारा देशलाई।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। रातो मच्छिन्द्रनाथको रथबाट भोलि नरिवल खसालिने जात्रा लाग्ने भएको छ। गुठियार स्थानीय बासिन्दा गुरुज्यूको पल्टन र बाजागाजा सहितको लावा लस्करले लगनखेलबाट तानेर लगनखेलकै नरिवल खसाल्ने स्थानमा रथलाई पुर्याइएको छ। वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको रथ सँगसँगै मिननाथको पनि रथ तानिएको छ। देउला टोलबाट भोलि नरिवल खसाल्ने जात्रा मनाइने गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुख हरिश सुवेदीले जानकारी दिनुभयो। रथको टुप्पोबाट मच्छिन्द्रनाथका पाक आजुले भोलि साँझ 5 बजे नरिवल खसाल्ने तयारी गरिएको सुवेदीले बताउनुभयो। नरिवल खसालेको भोलिपल्ट बिहान 6 बजे अघि नै महिलाहरूले रथ तानेर 30 टोल पुर्याउनेछन्। त्यहाँबाट रथलाई जावलाखेल लैजान साइत हेरिने परम्परा छ। जावलाखेलमा भोटो देखाएपछि मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न हुन्छ।
राष्ट्रिय परिचय पत्र वितरण दर्ता आजदेखि स्थगित भएको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सूचना निकालेर जेठ 2 गतेसम्म परिचय पत्रको वैयक्तिक तथा जैविक विवरण सङ्कलन कार्य रोकिने जानकारी दिएको हो। पर्सि शुक्रबार हुने मतदानका लागि कार्यालयका कर्मचारी समेत खटिएकाले साबिकको राहदानी विभाग स्थित नारायणहिटी दरबार परिसर राष्ट्रिय सभागृह र विभागको परिसरमा रहेको स्टेसनहरूबाट दिइने सेवा 6 दिनका लागि स्थगित गरिएको विभागका निर्देशक ललित कुमार बस्नेतले जानकारी दिनुभयो।
नेपालमा आज थप 21 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 16 जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएको छ। हाल देशभर 187 जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये 1 जना संस्थागत आइसोलेसनमा रहँदा बाँकी सबै होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार एक दिनमा 11,005 जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
आज दोहोरो अङ्कले उकालो चढेको धितोपत्र बजार नेप्सेमा हरियाली छाएको छ। आज नेप्से 56.06 अङ्कले बढेर परिसूचक 2369.06 को बिन्दुमा उक्लिएको छ। आज 229 कम्पनीका 53,33,109 किता सेयर किनबेच हुँदा 2,16,39,90,743 रुपियाँको कारोबार भएको छ।
बैतडी सहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार आज बिहान 10:18 5.3 रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट 30 किलोमिटर पश्चिम भारतमा रहेको छ।
रुकुमपूर्व सिस्ने गाउँपालिका 2 रहेको स्थानीय लघु जलविद्युत 1 महिनादेखि अवरुद्ध हुँदा ओडाका 450 घरधुरी रातको समयमा अन्धकारमा बस्न बाध्य भएका छन्। सिस्ने 2 रहेको तुवाङ खोला लघु जलविद्युतको पावर हाउसमा विद्युत उत्पादन गर्ने जेनेरेटर जलेपछि विद्युत सेवा अवरुद्ध भएको विद्युत अपरेटर हर्कबहादुर झाँक्री मगरले बताउनुभयो। नयाँ जेनेरेटर खरिद गर्न आर्थिक समस्या रहेको उहाँले सुनाउनु भएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको नयाँ राष्ट्रपतिमा फर्नान्डिज मार्कोस जुनियर निर्वाचित हुनुभएको छ। मार्कोस राष्ट्रपतिमा निर्वाचित भएसँगै एकपटक फेरि फिलिपिन्सको सत्ता विवादित राजनीतिक परिवारको हातमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। नवनिर्वाचित राष्ट्रपति मार्कोस फिलिपिन्सका तानाशाह पूर्व राष्ट्रपति फर्निनान्ड मार्कोसका छोरा हुनुहुन्छ। फिलिपिन्समा बोङबोङ नामबाट समेत परिचित 64 वर्षीय मार्कोस जुनियरले आफ्ना प्रतिस्पर्धी लेनी रोब्रेडोलाई पराजित गर्दै फिलिपिन्सको सत्ताको बागडोर आफ्ना हातमा लिनुभएको हो। उहाँ सन् 1986 आफ्ना बुबा सत्ताबाट बाहिरिएपछि लामो समयसम्म देशमा आफ्नो परिवारको विवादित छवि सुधार्न प्रयासरत हुनुहुन्थ्यो।
युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ। युक्रेनका प्रधानमन्त्री डेनिस समहालले युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने चेतावनी दिनुभएको हो। उहाँले युक्रेनको मन्त्री परिषदले हालै मात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानून बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताउनुभयो। युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माणका लागि कोष स्थापना गरेको पनि जनाएको छ। युक्रेनले विश्वका अरू देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरू जफत गर्ने विषयमा अनुरोध गर्ने जनाएको छ।
श्रीलङ्कामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिइएको छ। त्यहाँको रक्षा मन्त्रालयले सूचना निकालेर सार्वजनिक सम्पत्तिमा नोक्सान पुर्याउने वा कसैको ज्यानका लागि खतरा बन्ने व्यक्तिलाई देख्ने बित्तिकै गोली हान्ने आदेश दिइएको जनाएको हो। अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा विरोध प्रदर्शन हिंस्रक बन्दै गएको छ। प्रदर्शनकारीले सत्तारूढ दलका नेताहरूको घरलाई निशाना बनाउँदै आगजनी गरिरहेका छन्। प्रहरीका अनुसार अहिलेसम्म प्रदर्शनका कारण 8 जनाको मृत्यु भएको छ भने 200 भन्दा बढी घाइते भएका छन्।
नेपाल परिवेशमा अब खेल समाचार। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डासँग 5 खेलको T20 अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपालले जेठ 2 गतेबाट अफ्रिकी राष्ट्र युगान्डासँग त्रिवी क्रिकेट मैदानमा T20 सिरिज खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ। नेपाल र युगान्डा बीचको पहिलो T20 जेठ 2 गते हुनेछ। दोस्रो T20 जेठ 3 गते र तेस्रो T20 जेठ 5 गते, यस्तै चौथो T20 जेठ 6 गते र अन्तिम T20 जेठ 7 गते हुने क्यानले जनाएको छ। क्यानले रुबिना छेत्रीको कप्तानीमा 22 सदस्यीय टोलीको घोषणा गरेको छ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउनु भएको छ। एन्फाको निर्वाचन आउन करिब 1 महिना बाँकी छँदा पूर्व अध्यक्ष गणेश थापाले पत्रकार सम्मेलनको आयोजना गरेर शेर्पाले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउनु भएको हो। एन्फाको केन्द्रीय निर्वाचन आगामी असार 6 गते हुँदैछ। फिफाको प्रतिबन्धमा रहेका थापाले शेर्पाका कारण पछिल्लो 7 वर्ष आफूले निकै मानसिक पीडा भोगेको बताउनुभयो। थापाले पत्रकार सम्मेलनमा शेर्पाले लगाएको विभिन्न आरोपहरूको भिडियो क्लिप सार्वजनिक गर्नुभयो। थापाले उक्त आरोपमध्ये एउटा आरोप पुष्टि गर्न चुनौती दिनुभयो।
इन्डियन प्रिमियर लिग आइपिएल T20 क्रिकेटमा अहिले राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। डिवाई पार्टी बटली स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ रोजेको राजस्थानले ताजा अवस्थामा 8.1 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 54 रन जोडेको छ। हालसम्म 11 खेल खेलेको राजस्थान 7 खेलमा जित निकाल्दै 14 अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ। यस्तै 11 खेल नै खेलेको दिल्ली 5मा जित हात पार्दै 10 अङ्कका साथ 5औँ स्थानमा छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
मतदान केन्द्रमा मोबाइल लैजान रोक, मादक पदार्थ सेवन गर्नेलाई निषेध, मौन अवधिमै उम्मेद्वारको चलखेल, स्थानीय तहमा दशैं जस्तै रौनक,
शैक्षिक संस्थाको हिउँदे र बर्खे विदा कटौती, आइतबार विदा हुने नियम बैंकरमा पनि लागू हुने,
विदेशी मुद्राको संचिति खुम्सिँदै सुधानान्तर घाटा इतिहासकै उच्च, 1 खर्बको निर्यात हुँदा 14 खर्बको आयात,
फिलिपिन्सको सत्ता विवादित राजनैतिक परिवारको हातमा नयाँ राष्ट्रपतिमा मार्कोस जुनियर निर्वाचित,
र महिला टोलीले युगान्डासँग T20 सिरिज खेल्ने आरोप पुष्टि गर्न एन्फा अध्यक्ष शेर्पालाई गणेश थापाको चुनौती।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विकलाई धन्यवाद। कवि र माधव बिदा हुन्छौ। नमस्कार।
थ
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।